यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुस। शुरूमा प्रमुख समाचार। सरकारले ल्याएको 5 अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत। सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। 1.5 वर्ष अघि डोटीमा गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई अनुदान रकम दिन शुरू। नेपाल बार एसोसिएशनको 27 औं कार्य समितिको निर्वाचनका लागि अध्यक्षमा 5 जनाको उम्मेद्वारी र बन्धक रिहाई गर्न हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनबाट सरकारले ल्याएका विभिन्न 5 अध्यादेश स्वीकृत भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकबाट स्वीकृत 5 वटै अध्यादेश राष्ट्रिय सभाको हिजो बसेको बैठकले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको हिजोको बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश 2081 बहुमतले स्वीकृत गरेको हो। यस्तै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रिय सभाको बैठकले स्वीकृत गरेको हो। सरकारले विभिन्न 6 वटा अध्यादेश ल्याएको भए पनि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 भने सभामा पेश भएको छैन। राष्ट्रिय सभाको हिजोको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले संवैधानिक बाटोबाटै मुलुकको आवश्यकता अनुसार अध्यादेश ल्याएकाले अध्यादेश अस्वीकार गर्नुको औचित्य पुष्टि नहुने बताउनुभयो। यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश 2081 माथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशले योजना आयोगको अधिकार कटौती नगरेको भन्दै अन्यलतालाई हटाई आयोग र मन्त्रालय बीचको समन्वय र समझदारीबाट बजेट निर्माण गर्ने वातावरण बनेको बताउनुभयो।
छिटोभन्दा छिटो प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने, खास गरी आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनमा चाहिँ शीघ्र संशोधन गरेर हामीले चाहिँ जुन बजेट निर्माणको पूर्व सन्ध्यामा छौं, यसले चाहिँ बजेट निर्माण र यसको कार्यान्वयनसँग गाँसिएका यावत विषयहरूलाई प्रभावकारी बनाउनका लागि यो चाहिँ संशोधन आवश्यक थियो। केही अन्यलहरू थिए, त्यो अन्यलहरू दुविधाहरूलाई अन्त्य गरेर स्पष्टता कायम गर्ने काम जरूर यो अध्यादेशले गरेछ, गर्नुपर्थ्यो।
यस्तै निजीकरण पहिलो संशोधन अध्यादेश 2081 माथिको छलफलमा अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थान र प्रतिष्ठानहरूको सुदृढीकरणका लागि अध्यादेश ल्याइएको बताउनुभयो। अर्थमन्त्री पौडेलले अध्यादेशका सम्बन्धमा गलत भाष्य निर्माण गर्न नहुने भनी बताउनुभयो। बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री पौडेलले उपभोक्ताको हित प्रवर्धन गर्ने गरी अध्यादेश ल्याइएको बताउनुभयो। यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रका विकृति हटाउन र बचतकर्ताको रकम सुरक्षामा तत्काल गर्नुपर्ने कामका लागि अध्यादेश ल्याइएको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोपलाई आगामी वर्षदेखि सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने जानकारी गराउनुभयो। पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप 14 वर्षभन्दा माथिका किशोरी तथा महिलालाई समेत लगाउन सकिने बारे अध्ययन भइरहेको मन्त्री पौडेलले बताउनुभयो।
विश्व स्वास्थ्य संगठनबाट सुरक्षित प्रभावकारी र गुणस्तरीय प्रमाणित भएको एचपीभी औषधि व्यवस्था विभागबाट हाम्रो देशमा प्रयोग गर्नका लागि अनुमति प्राप्त भएपछि मात्र खोप अभियान सञ्चालन गरेको हो। नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी छ र लक्षित समूहका किशोरीहरूलाई यो खोप निशुल्क उपलब्ध गराइएको छ। यो चाहिँ पुरुषहरूलाई पनि दिइने गरिएको छ। हामीले थप अध्ययन गरिरहेका छौं पुरुषहरूलाई र यो 14 वर्ष भन्दा माथिका किशोरी र महिलाहरूलाई पनि उपयुक्त हुने भन्ने अध्ययनबाट देखिएको छ। यसलाई थप पुष्टि गर्ने र त्यसको स्रोत खोजेर उपलब्ध गराउनका निम्ति हामीले प्रयत्न गर्ने कुरा अनुरोध गर्न चाहन्छु।
मन्त्री पौडेलले हालसम्म 14,46,601 किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा निकासी पैठारी नियमन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रमा लगानी प्रवर्धन तथा नेपाली उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि सरकारले विधेयक ल्याएको बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको बढ़दो व्यापार घाटा नियन्त्रणका लागि स्थानीय उत्पादनको बजारीकरणमा जोड़ दिनुपर्ने, भन्सार बिन्दुहरू व्यवस्थित बनाउनुपर्ने र खुला सिमानाबाट हुने चोरी निकासीको नियन्त्रणका लागि निगरानी बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रामहरि खतिवड़ाले एनजीओ आईएनजीओ मार्फत आएका सहयोग तथा नेपालका विभिन्न क्षेत्रमा भएको लगानीको यथार्थ विवरण जानकारी गराउन माग गर्नुभयो। सांसद देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीको सुरक्षा र ससम्मान फिर्ता गर्ने वातावरण तयार गर्न सरकारले तुरन्तै परराष्ट्र मन्त्रालय मार्फत अन्तर्राष्ट्रिय सेल गठन गरेर पहल कदमीको लागि गम्भीर हुन आग्रह गर्नुभयो। सांसद लालप्रसाद सावान लिम्बुले झापाको शिव सताची नगरपालिकाको क्याम्ब्रिज बोर्डिङ स्कूलको प्रांगणमा रोकेर राखिएको अवस्थामा बस जलेको विषयमा सत्य तथ्य पत्तो लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद हरि ढकालले एलपी ग्यासमा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै सरकारले आम नागरिकको समस्या नबुझेको टिप्पणी गर्नुभयो। सांसद माधव सापकोटाले शिक्षकहरूका जायज माग पूरा गरी मर्यादित रूपमा अध्यापन गर्ने वातावरण तयार गर्न माग गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्गाले मन्त्री परिषदको स्वीकृतिमा गर्नुपर्ने कामहरू समेत आफू खुशी गरेका कारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको बताउनुभयो।
भदौमा उहाँले कार्य सम्पादनको लागि अनुरोध गर्नु भएन, मूल्याङ्कन हुने कुरै भयो। असोजमा उहाँलाई स्मरण गराइयो, लिखित त्यसलाई व्यवस्था गरियो र एकैचोटि पुसमा ल्याएर उहाँले आफैले नम्बर दिएर मेरो चाहिँ 98.99% आएको छ है भनेर मन्त्रालयलाई दिइदिनुभयो। यसको अर्थ विद्यार्थी यदि जाँचमै उपस्थित भएन भने उहाँले कति नम्बर प्राप्त गर्नुहुन्छ मलाई सोध्न मन छ। त्यस कारणले उहाँ कानून भन्दा माथि हुनुहुन्छ, उहाँलाई कानून लाग्दैन भनेर भनिदिनु पर्यो। हामीले ल्याएको व्यवस्था त्यस्तो होइन, सबै नागरिकहरू नेपालको कानून अन्तर्गत रहनेछन्। कानूनको परिपालन गर्ने जिम्मेवार पदमा रहने या नरहने सबैको दायित्व हो। त्यस कारणले उहाँले 0 नम्बर पाउनु भएको व्यवहार म निवेदन गर्न चाहन्छु। उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, सुन्दै सुन्नु भएन, चिन्दै चिन्नु भएन।
मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणले उठ्न बाँकी बक्यौतालाई समेत आमदानीमा देखाएर नाफामा रहेको देखाए पनि वास्तविकता भने त्यस्तो नरहेको सदनलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरतातर्फ लैजानुको विकल्प नभएको बताउनु भएको छ। महोत्तरीको गौशाला नगरपालिका 1 रामनगरमा हिजो नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रीजको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग, सुनकोशी मरिन डाइभर्सन लगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित कार्यक्रममा सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए मात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गर्नुभयो। सभापति देउवाले गोर्खा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनुभयो। उहाँले गोर्खा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढ़ाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैर आवासीय राजदूतहरूले ओहदाको प्रमाण पत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित छुट्टा छुट्टै विशेष समारोहमा उहाँहरूले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाण पत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। गृहमन्त्री रमेश लेखकले डेढ़ वर्ष अघि डोटीमा गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई हिजोदेखि अनुदान रकम हस्तान्तरण थालनी गर्नुभएको छ। गृहमन्त्री लेखकले डडेलधुराका भूकम्प प्रभावित लाभग्राही अमरगढ़ी नगरपालिका तीनका प्रकाश राज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता 50,000 रूपियाँ हस्तान्तरण गरी सो कार्यको आरम्भ गर्नुभएको हो। गृहमन्त्री लेखकले प्रभावितलाई आगामी असार मसान्तभित्र आवास निर्माण गरिसक्न आग्रह गर्नुभयो। उहाँले डोटी भूकम्प गएको डेढ़ वर्ष बितिसक्दा पनि पुननिर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेका सात महिनामा पुननिर्माणका लागि मापदण्ड बजेट व्यवस्थापन र कार्यविधि बनाएर अनुदान दिने अवस्थासम्म ल्याइ पुर्याएको बताउनुभयो। मन्त्री लेखकले शुक्रबार बझाङ, शनिबार अछाम र जाँजरकोटमा, आइतबार पुननिर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाई कार्यले उद्घाटन गरिने जानकारी दिनुभयो। उहाँले बझाङ, डोटी र डडेलधुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आकलन गरिएको भए पनि जाजरकोटमा क्षति आकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिनुभयो। नेपाल बार एसोसिएशनको 27 केन्द्रीय कार्य समितिको निर्वाचनका लागि अध्यक्षमा 5 जनाको उम्मेद्वारी दर्ता भएको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्र, वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, अधिवक्ता उज्जवल घिमरे र अधिवक्ता आशिष पौडेलले उम्मेद्वारी दिनुभएको छ। आगामी चैत 23 गते 25 नयाँ कार्य समितिका लागि निर्वाचन हुँदैछ। महासचिवमा भने वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला, अधिवक्ता हरिशरण कार्की र अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेद्वारी परेको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीले नेपाल जलवायु जोखिमका हिसाबले प्रभावित देशहरूको आवाजको समेत प्रतिनिधित्व गर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित विश्व दिगो विकास सम्मेलन 2025 हिजो सम्बोधन गर्नुहुँदै मन्त्री साईले नेपाल जस्ता अल्पविकसित देशहरूलाई जलवायु संकट न्यूनीकरणका लागि गरिने लगानीको आवश्यकता र अहिलेको वित्तीय अन्तरबारे ध्यानाकर्षण गराउनुभयो। नेपालले राष्ट्रिय निर्धारित योगदान एनडीसी 3 बनाउने अन्तिम तयारीमा रहेको जानकारी गराउनुहुँदै मन्त्री साईले सन् 2045 कार्बन लगायत अन्य हरित ग्यासको उत्सर्जनलाई शून्यमा झार्ने गरी लक्ष्यहरू निर्धारण गरिएको बताउनुभयो। सो अवसरमा उहाँले हिमालयमा परेको जलवायु असरबारे विश्व समुदायको ध्यान आकर्षित गर्न नेपालले आगामी जेठ 2-4 गतेसम्म जलवायु परिवर्तन पर्वत र मानवताको भविष्य विषयमा पहिलो सगरमाथा संवाद काठमाण्डुमा आयोजना गर्न लागेको जानकारी गराउँदै सम्मेलनमा आमन्त्रण समेत गर्नुभयो। सुक्खा र खडेरीका समयमा हुने आगलागी र वन डडेलोका घटनाबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। आगलागीका घटना मानवीय कारणले पनि हुन सक्ने भएकाले स्वयं नागरिक नै सचेत हुनुपर्ने देखिन्छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
हामीले आफ्नो सम्पत्तिको आफै संरक्षण गरौं, आगो जन्य सामानहरूलाई सुरक्षित गरी राखौं।
तानसेन छका दिनेश गन्धर्वले भने चाहिँ आफ्नो जीवधनको सुरक्षा आफै गर्नुपर्दछ। गर्मी याममा सानो लापरवाहीले पनि ठूलो आगो लागेको घटना हुने भएकाले सरकारको मुख ताक्नु भन्दा सबै सतर्क रहने हो भने आगलागी जस्ता विपदका घटना कम गर्न सकिन्छ। डिभिजन वन कार्यालयले अग्नि नियन्त्रक सामग्री खरिद, अग्नि नियन्त्रक दस्ता खडा गरी 3 महिनासम्म परिचालन गर्ने, विपदलाई ध्यान दिँदै गाड़ी भाडामा लिएर राख्ने तथा प्रचार प्रसारको काम गरिरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो।
सकेसम्म प्रज्वलनशील पदार्थहरू रहेको ठाउँमा सरसफाई गर्ने, अग्नि नियन्त्रक सामग्रीहरू खरिद गरेका छौं, अग्नि नियन्त्रक दस्ताहरू हामीले तयारी राखेको अवस्थामा छ।
गत वर्ष मात्र पाल्पामा 3586 हेक्टर क्षेत्रफलमा आगो लागि भएको थियो, जसमा 2 जना घाइते, 37 घर गोठ जल्दा, 47 पशु चौपाया मरेको तथ्याङ्क डिभिजन वन कार्यालय पाल्पामा छ। जिल्लामा हुने विपदका घटनामा आगलागी प्रमुख भएकाले तयारीमा जुटिसकेको बताउनुहुन्छ जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी।
आगलागीको घटना, वन डडेलोको घटना चाहिँ सबभन्दा ठूलो अलिक भयावह रूपमा देखिएको र आगलागी हुन नदिन स्थानीय तह र डिभिजन वन कार्यालय मार्फत सामुदायिक वन उद्योग समितिहरूलाई पनि हामी जिम्मेवार बनाइरहेको अवस्था छ।
आगलागी नियन्त्रणका लागि जिल्लामा तानसेन र रामपुर नगरपालिकाको एक एकवटा मात्र दमकल रहेको छ। जिल्लाका 81 वडा मध्ये आगलागीका हिसाबले 40 उच्च जोखिम, 25 मध्यम र 16 न्यून जोखिम रहेका वडाहरू रहेको डिभिजन वन कार्यालयले जनाएको छ। आगलागीका घटना घटाउनेलाई कानूनी कारवाही समेत हुने भएकाले त्यस किसिमका काम नगर्न नगराउन आग्रह गर्नुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी सुवेदी।
कसैले लाइहाल्यो भन्ने दण्डात्मक हिसाबले पनि हामीले कारवाहीको दायरामा ल्याउनु पर्छ। कसले चाहिँ आगो लाउने काम गर्छ त्यस्तो घटनामा चाहिँ लागेको मान्छेहरूलाई ल्याएर चाहिँ हामी कानूनको कारवाहीको दायरामा पनि अगाडि बढाउने, कैदै चाहिँ पठाउनु पर्ने भयो भने पनि अदालतमा मुद्दा दायर गरेर चाहिँ पठाउने भनेर भनेका छौँ।
सुक्खा तथा होरी बतासको समय खास गरी फागुनदेखि वैशाख जेठ सम्मको समय आगो लागि हुने मुख्य समय हो। सानो गल्तीले छेडभरमै जीवनभरको दुःखले कमाएको सम्पत्ति खरानी हुने, मृत्यु तथा अङ्ग भङ्ग हुने अवस्था आउन सक्ने सम्भावनालाई ध्यान दिँदै स्वयं व्यक्ति नै सजग रहनु आवश्यक छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी 19 चैतदेखि रातको समयमा पनि बन्द नहुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित 3 आयोजना मध्ये धावन मार्गको 75 मिटर नजिकको काम पूरा हुन लागेपछि विमानस्थल राति 12 बजेसम्म खुला गरेर दैनिक 18 घण्टा सञ्चालन हुन लागेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमानस्थल नै बन्द गरेर धावन मार्गसँगै जोड़िएको मुख्य जटिल काम सकिन लागेपछि चैत 19 गतेदेखि विमानस्थल बिहान 6 बजेदेखि 12 बजेसम्म सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो। अहिलेको कार्य प्रगति अनुसार चैत 19 गतेदेखि विमानस्थल दैनिक 18 घण्टा सञ्चालनमा आउने उहाँले उल्लेख गर्नुभयो। दहन मार्गको क्षमता अभिवृद्धिका लागि काम शुरू गर्नु अघि विमानस्थल बिहान 6 बजेदेखि राति 3 बजेसम्म सञ्चालन हुँदै आएको थियो। सरकारको घुम्नै पर्ने 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग विस्तारसँगै पुननिर्माण थालिएको छ। पदमार्गको स्विस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा संघीय सरकार, प्रदेश सरकार र भोजपुरको टेम्की मयुङ गाउँपालिकाको साझेदारीमा 1 करोड़ रूपियाँको लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुननिर्माणको काम थालिएको हो। पदमार्गलाई थप व्यवस्थित बनाउनका लागि पहिलो चरणमा 5.44 किलोमिटर पदमार्ग निर्माण तथा पुननिर्माण थालिएको गाउँपालिकाका उपाध्यक्ष रमा देवी राईले बताउनुभयो। काभ्रेपलाञ्चोक र मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको 8 वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका 5 र मकवानपुरको बागमती गाउँपालिका 5 सिक्रे दोबान स्थित बागमती नदीमा 2 वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो। 11.65 करोड़ रूपियाँमा पुल निर्माणको ठेक्का लिएको महादेव शिखर तामाकोशी जेवीले समयमा काम सम्पन्न नगरेपछि वर्षेनी ताकेता गर्दै आए पनि हालसम्म पुल निर्माण नभएको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। सुनसरीको इटहरीमा आजदेखि अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। एसियन पीपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकारीमा कोशी प्रदेशको पर्यटन वर्ष 2081 को अवसरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागि मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम श्रीले बताउनुभयो। यही फागुन 25 गतेसम्म आयोजना हुने महोत्सवमा 13 मुलुकका 20 नाट्य संस्थाका 44 विदेशी रंगकर्मी र संस्कृतिकर्मी कलाकारको सहभागिता रहनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दकहरू रिहा गर्न पालेस्टाइनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत बन्दक रिहा गर्न आह्वान गर्दै राष्ट्रपति ट्रम्पले अन्यथा हमास समूहका एक सदस्य पनि सुरक्षित नरहने चेतावनी दिनुभएको हो। हमासले बन्दक रिहा गर्न नमानेपछि गर्नुपर्ने कार्यका लागि इजरायललाई आवश्यक पर्ने सबै सहयोग पठाइसकेको पनि ट्रम्पले उल्लेख गर्नुभएको छ। यद्यपि इजरायललाई कस्तो सहयोग पठाएको भन्ने बारे भने उहाँले खुलाउनु भएको छैन। व्हाइट हाउसले बन्दकहरूको मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको 1 घण्टापछि ट्रम्पको चेतावनी आएको हो। चेतावनी सन्देशमा ट्रम्पले सबै जीवित बन्दकहरू सकुशल रिहा र मारिएकाहरूको शव तत्काल बुझाउन भन्नुभएको छ। रसियाले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृह नगरमा गरेको क्षेप्यास्त्र आक्रमणमा चारजनाको ज्यान गएको छ। रसियाले प्रहार गरेको क्षेप्यास्त्र अमेरिका र बेलायतका मानवाधिकार स्वयंसेवी बसेको होटलमा लागेको थियो, तर क्षेप्यास्त्र खस्दा उनीहरू होटलको कोठा छाडेर हिँडिसकेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताउनुभयो। राष्ट्रपति जेलेन्स्कीले ब्रसल्समा युरोपेली नेताहरूसँग बैठक गर्ने तयारी गरिरहनुभएका बेला आक्रमण भएको थियो। अमेरिकाले युक्रेनलाई दिएको सैन्य उपकरण सहयोग र सैन्य जासुसी सूचना बन्द गरेपछि सो आक्रमण भएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले अमेरिका आफूहरूको पक्षमा उभिने आशा गर्दै त्यसो नभए आफूहरू सबै रसियाको सामना गर्न तयार रहनुपर्ने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेट लेखन कार्य शुरू गरेको छ। यसै क्रममा सरकारवाला पक्षहरूसँग छलफल र अन्तर्क्रिया पनि भइरहेका छन्। यसैबीच आगामी आर्थिक वर्ष 2082-83 बजेट निर्माणका सम्बन्धमा बिहिबार शहरी विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँगको छुट्टा छुट्टै छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनाहरूमा केन्द्रित हुन आग्रह गर्नु भएको छ। अर्थमन्त्री पौडेलले संघीय महत्वका आयोजनाहरू मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ़दा मात्र संघीयताको अभ्यास बलियो हुने बताउनुभयो। शहरी विकास मन्त्रालयसँगको छलफलमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह सचिव र विभागीय प्रमुखहरू हुनुहुन्थ्यो भने ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जा मन्त्री दीपक खड्का सचिव र विभागीय प्रमुख लगायतको सहभागिता रहेको थियो। सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न 9 संघ संस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ लगायतका संघ संस्थाले बिहिबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने संचालकलाई कानून बमोजिम कार्यवाही गर्न माग गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कार्यवाही गर्दै पीड़ित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने बताउनुभयो। यस साताको शेयर कारोबारको पहिलो दिन आइतबार 75.24 उच्च अंकले बढ़ेर 2890 बिन्दुमा पुगेको शेयर बजार त्यसपछि निरन्तर घट्दै गएको छ। सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक बिहिबार 2.70 झिनो अंकले घटेको भए पनि मंगलबार र बुधबार समेत घटेको शेयर बजार बिहिबार 2818.43 बिन्दुमा पुगेको छ।
नेपाली खेलाड़ीले भारतको नयाँ दिल्लीमा हुने विश्व 12 एथलेटिक ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। 6 खेलाड़ी सहित 10 सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। टोलीलाई राखेपका सदस्य सचिव टंकालाल घिसिङले बिहिबार त्रिपुरेश्वर स्थित राखेपमा एक कार्यक्रमका बीच विदाई गर्नुभयो। फागुन 23 चैत 1 गतेसम्म हुने प्रतियोगितामा 5 पुरूष र 1 महिला खेलाड़ीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरूष 400 मिटर दौड़मा नवराज कार्की र गोविन्द गिरी, सर्ट फुटमा हिमालयन हरियाल र फरिनारायण पौडेल तथा डिक्सक थ्रोमा राजु गुरुङले सहभागिता जनाउनेछन्। गोविन्दले ज्याम्पलिङ थ्रो पनि प्रतिस्पर्धा गर्नेछन्। प्रभा आङदेमले महिला 200 र 400 मिटर दौड़ तथा लमजङमा भाग लिनेछिन्। ललितपुर जिल्ला अपराजित रहँदै प्रधानमन्त्री कप राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगिताको बागमती छनौटको च्याम्पियन बनेको छ। बिहिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ललितपुरले मकवानपुर जिल्ला विरूद्ध 65 जित दर्ता गर्यो। ललितपुरले प्रस्तुत गरेको 193 लक्ष्य पछ्याएको मकवानपुर 39.5 ओभरमा 127 रनले समेटियो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले 49.3 ओभरमा सबै विकेट गुमाउँदै 192 रनको योगफल तयार पारेको थियो। इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपमा एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। बिहिबार इलामको ठूलो टुडी खेलमा सम्पन्न दोस्रो सेमी फाइनल खेलमा नेपाल पुलिस क्लबलाई 1-0 गोलले पराजित गर्दै एपीएफ उपाधि होडमा पुगेको हो। एपीएफको तर्फबाट खेलको 34 मिनटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरिन्। एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ। फाइनल खेल आगामी शनिबार हुने हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
अझै बम अब मौसम आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.2 डिग्री सेल्सियस न्यूनतम तापक्रम 8.8 डिग्री सेल्सियस आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ। काठमाण्ड उपत्यकामा सूर्योदय अघि बिहान 6:21 भयो भने सूर्यास्त भरे साँझ 6:07 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारले ल्याएको 5 अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत। सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। 1.5 वर्ष अघि डोटीमा गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई अनुदान रकम दिन शुरू। नेपाल बार एसोसिएशनको 27 कार्य समितिको निर्वाचनका लागि अध्यक्षमा 5 जनाको उम्मेद्वारी र बन्धक रिहाई गर्न हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।